Canada, be ready to witness this November 2019, Pakistan's biggest rock band returns to Toronto after 15 years.
This is Rehan Siddiqui presenting the Janoon Comeback Tour, only one show in Canada and that also in your city, Toronto. For group tickets, meet and greet, you can call me at 713-545-4115. Aap apni tickets ko select bhi kar sakte hain by going online to ticketmaster.ca.
Muslim Welfare Center, service to humanity is service to Allah.
मुस्लिम वेलफेयर सेंटर दुनिया भर में मुस्तहिक लोगों की मदद करने में गामजन. हर साल की तरह इस साल भी ईद उल अज़हा के मौके पर मुस्लिम वेलफेयर सेंटर के साथ कुर्बानी कीजिए या फिर अपना हिस्सा शामिल कीजिए. मजीद मालूमात के लिए कॉल कीजिए 1-866-754-3111 1-866-754-3111 और विजिट कीजिए muslimwelfarecenter.com.
बिजनेस रन करना मुश्किल है, सो प्रिंटर की प्रॉब्लम से इसे और मुश्किल क्यों बनाएं? फास्टर और स्मार्टर प्रिंट करें अपने नए HP OfficeJet Pro प्रिंटर के साथ और सब्सक्राइब करें HP Instant Ink, Canada's only ink subscription service, जो इंक आपके घर पहुंचाए खत्म होने से पहले. आज ही खरीदें न्यू HP OfficeJet Pro प्रिंटर और सब्सक्राइब करें HP Instant Ink स्टार्टिंग एट $399 a month. विजिट hp.ca या अपने नजदीकी HP रिटेलर.
डाइवोर्स या कस्टडी दी लड़ाई जिंदगी दी सब तो औखी लड़ाई हुंदी है, क्योंकि तुसी उस शख्स नाल लड़ रहे हुंदे हो जिस नाल तुहाडा घर परिवार ते तुहाडे बच्चे सांझे ने. उस वक्त कई सवाल उठते ने कि प्रॉपर्टी किस कोल जाएगी, कस्टडी किस नु मिलेगी ते जिंदगी दी सब तो प्यारी दौलत बच्चे किस कोल रहनगे.
S&S Lawyers को इन सारे सवालों दे जवाब ते तुहाडे हक ले लड़न वास्ते लियाकत है. अपने हक जानने ले या सलाह लेने ले आज ही S&S Lawyers नु कॉल करो 416-655-2000.
आप सुन रहे हैं WTR 770 AM साज़ोबाज़ ब्रॉडकास्टिंग सर्विस 24/7. हमारे रेडियो और टीवी की सर्विस के लिए विजिट कीजिए eawaz.com या डाउनलोड कीजिए फ्री eawaz ऑफिशियल ऐप. eawaz टीवी को आप तमाम IPTV बॉक्सेस पर देख सकते हैं और अब eawaz टीवी रोकू ऐप पर भी दस्तयाब है. आज ही रोकू ऐप अपने स्मार्ट टीवी में डाउनलोड कीजिए बिल्कुल फ्री.
ਜਿੰਨਾ ਸੋਹਣਾ ਹੋਵੇ ਥੋੜੀ ਬਿਨਾ ਨਹੀਂ ਉਹ ਜੱਚਦਾ.
ਸੋਡੀ ਫਰਨੀਚਰ ਕੰਪਨੀ ਸਾਡੀ ਕਮਿਊਨਿਟੀ ਦੀ ਸਭ ਤੋਂ ਪਹਿਲੀ ਤੇ ਵੱਡੇ ਸ਼ੋਰੂਮਸ ਵਾਲੀ ਕੰਪਨੀ ਹੈ, ਜਿਹੜੀ ਕਿ ਵਧੀਆ 100 ਫਰਨੀਚਰ ਤੇ ਡੈਕੋਰੇਟਿਵ ਆਈਟਮ ਬਹੁਤ ਹੀ ਰੀਜਨੇਬਲ ਪ੍ਰਾਈਸਿਸ ਤੇ ਵੇਚ ਰਹੇ ਹਨ. 4 ਸਾਲਾਂ ਲਈ ਬਿਨਾਂ ਵਿਆਜ ਤੇ ਫਾਈਨੈਂਸਿੰਗ ਦਾ ਵੀ ਪ੍ਰਬੰਧ. ਬ੍ਰੈਂਪਟਨ ਚ 74 ਡੈਵਨ ਰੋਡ ਜਾਂ 142 ਕੈਨੇਡੀ ਰੋਡ ਸਾਊਥ ਤੇ ਪਹੁੰਚੋ. ਦੋਨੋਂ ਲੋਕੇਸ਼ਨਸ ਦਾ ਇੱਕੋ ਹੀ ਨੰਬਰ 9058747171.
GT20 and Bombay Sports present the great singer Guru Randhawa live in concert. 24th July 7:30 PM at Pearson Convention Center at Steeles and Airport. Tickets start from $45. Aur iske sath GT20 tournament ki grand opening ho rahi hai. Aur aa rahe hain Yuvraj Singh, Shahid Afridi, Chris Gayle, Wasim Akram and lot more players from all over the world. The cricket world is coming home. For tickets call Amar Shamsi 416-662-7861. That is 416-662-7861 or visit ticketwindow.ca.
ਵਾਹਿਗੁਰੂ ਜੀ ਕਾ ਖਾਲਸਾ, ਵਾਹਿਗੁਰੂ ਜੀ ਕੀ ਫਤਿਹ. ਪਿੰਗਲਵਾੜਾ ਦੇ ਬਾਨੀ ਭਗਤ ਪੂਰਨ ਸਿੰਘ ਦੀਨ ਦੁਖੀਆਂ ਦੇ ਦਰਦੀ, ਦਇਆ ਦੇ ਪੁੰਜ, ਗਰੀਬਾਂ, ਰੋਗੀਆਂ ਅਤੇ ਨਿਆਸਰਿਆਂ ਦਾ ਆਸਰਾ ਬਣੇ, ਉਹਨਾਂ ਦੀ ਯਾਦ ਨੂੰ ਸਮਰਪਿਤ ਪ੍ਰਦਰਸ਼ਨੀ ਅਤੇ ਪੈਦਲ ਮਾਰਚ ਦਾ ਪ੍ਰਬੰਧ ਕੀਤਾ ਗਿਆ ਹੈ. ਪ੍ਰਦਰਸ਼ਨੀ 27 ਅਤੇ 28 ਜੁਲਾਈ ਨੂੰ ਲੱਗੇਗੀ. ਪੈਦਲ ਮਾਰਚ ਸਧਾਰਨ ਪਾਠ ਦੇ ਭੋਗ ਉਪਰੰਤ 10 ਵਜੇ ਸਵੇਰੇ ਗੁਰਦੁਆਰਾ ਗੁਰੂ ਨਾਨਕ ਮਿਸ਼ਨ ਸੈਂਟਰ ਤੋਂ ਆਰੰਭ ਹੋਵੇਗੀ. ਅਸੀਂ ਆਪ ਜੀ ਨੂੰ ਪਰਿਵਾਰਾਂ ਸਮੇਤ ਪਹੁੰਚਣ ਦੀ ਅਪੀਲ ਕਰਦੇ ਹਾਂ. ਜਾਣਕਾਰੀ ਲਈ 905-450-9664. ਵਾਹਿਗੁਰੂ ਜੀ ਕਾ ਖਾਲਸਾ, ਵਾਹਿਗੁਰੂ ਜੀ ਕੀ ਫਤਿਹ.
ਵਿਪ ਸੇ ਡੈਂਟਲ ਕਵਰੇਜ ਨਹੀਂ ਮਗਰ ਸਾਹਿਬ ਆਪ ਪਰੇਸ਼ਾਨ ਮਤ ਹੋਈਏਗਾ. ਡਾਕਟਰ ਫਿਆਜ਼ ਕੁਰੈਸ਼ੀ ਅਬ ਦੋ ਕਲੀਨਿਕ ਸੇ ਆਪਕੋ ਸਰਵਿਸ ਦੇਤੇ ਹੈਂ. ਕਿਸੀ ਔਰ ਜਗ੍ਹਾ ਜਾਨੇ ਕੀ ਜ਼ਰੂਰਤ ਨਹੀਂ ਹੈ. ਤਮਾਮ ਡੈਂਟਲ ਟ੍ਰੀਟਮੈਂਟ ਅੰਡਰ ਵਨ ਰੂਫ. ਰੂਟ ਕੈਨਾਲ, ਔਰਥੋਡੋਂਟਿਕਸ ਟ੍ਰੀਟਮੈਂਟ ਹੈ, ਬ੍ਰੇਸਿਸ ਹੈ, ਸਰਜੀਕਲ ਐਕਸਟ੍ਰੈਕਸ਼ਨ ਹੈ, ਤੋ ਬਸ ਸਿਰਫ ਇੱਕ ਹੀ ਨਾਮ, ਡਾਕਟਰ ਫਿਆਜ਼ ਕੁਰੈਸ਼ੀ, ਮਿਸਿਸ ਸਾਗਰ ਔਰ ਸਕਾਰਬਰੋ. ਆਪ ਆਪਣੀ ਮਰਜ਼ੀ ਸੇ ਅਪੁਆਇੰਟਮੈਂਟ ਬਣਾਈਏ. ਖਵਾਤੀਨ ਕੇ ਲੀਏ ਪਰਦੇ ਕਾ ਖਾਸ ਇੰਤਜ਼ਾਮ ਔਰ ਫੀਮੇਲ ਡੈਂਟਿਸਟ. 9052325678 Dr. Fayaz Qureshi. ਪ੍ਰੋਗਰਾਮ ਇੱਕ ਤਰ੍ਹਾਂ ਫਿਰ ਸੇ ਖੁਸ਼ ਆਮਦੇਦ. ਅ ਵੰਡਰਫੁਲ ਬ੍ਰਦਰ ਆਫ ਮਾਈਨ, ਉਹਨਾਂ ਨੇ ਬਹੁਤ ਸਾਰੇ ਇੱਕ ਸਵਾਲ ਪੁੱਛੇ. ਮੈਂ ਯਕੀਨਨ شیئر کرتی ہوں, مگر ایک دو پوئمس بھی آپ کے ساتھ شیئر کروں گی, تھوڑے لائٹر موڈ کے میں بھی رہنا چاہتی ہوں. پہلی بات تو یہ کہ آئی ڈونٹ نو ایدر یو بلیو اٹ اور ناٹ, ہمارا حقیقت میں کسی بھی پارٹی کے ساتھ قطعاً کوئی تعلق نہیں ہے, اف یو بلیو می, نمبر ون. نمبر ٹو, یس دیر آر ٹائمس کے وی ڈو ناٹ وانٹ ٹو سو نگیٹیوٹی. امید اور آس کے اوپر بہت ساری چیزیں قائم ہوتی ہیں, مگر وی ڈو ناٹ وانٹ ٹو سو نگیٹیوٹی. جہاں پر زندگی میں ہم نے اتنا انتظار کیا, مجھے اختیار لاسٹ ٹائم آئی کوڈنٹ گو دس ایئر ٹو پاکستان, پچھلے سال جب مجھے جانے کا اتفاق ہوا تھا 2018 کی بگننگ میں, آئی واز دیئر ان جنوری فیبرری میں, تو جناب مستنصر حسین تارر سے ملاقات ہوئی تھی تو انہوں نے کہا کہ 50 سال کے بیچ میں یقیناً قوموں کے بیچ میں تبدیلی اور تغیر آتا ضرور ہے. اور آج ہی میں ایک رپورٹ پڑھ رہی تھی, اینڈ اٹس ویری اسٹرینج رپورٹ. آپ کو پتہ ہی ہے کہ پاکستان میں جب یہ گورنمنٹ آئی تھی تو انہوں نے ایک شخص کا نام انتخاب کیا تھا, عالمی شہرت یافتہ پاکستانی اکانومسٹ ہیں ڈاکٹر عاطف میاں. ڈاکٹر عاطف میاں کو اپوائنٹ کیا تھا. اس کے بعد پاکستان میں اندرونی خلفشار ہونے کی وجہ سے, یعنی اس ملک میں تمام قومیتیں آباد ہیں, ڈاکٹر عاطف میاں جو ہے, میں اور آپ علاج کرنے کی غرض سے ہی جاتے ہیں تو وی ڈونٹ سی کہ ہمارا معالج کون ہے. علاج کے لیے جب جاتے ہیں کتنے لوگ ہیں جو نان مسلم سے جا کے اپنا علاج کراتے ہیں, کیونکہ وین آئی گو ٹو دا ہاسپٹل میں نے تو اپنی تشخیص کرانی ہے. اور ایک شخص, میں آج بھی یہ کہتی ہوں کہ کینیڈا کا بہترین سسٹم ہے, یہاں پر آپ سمجھیے گا کہ ہم جب جاتے ہیں تو اوہپ سسٹم ہے, تمام چیزیں کورڈ ہیں, مگر جب میں اپنی زندگی کا کو پیچھے مڑ کے دیکھتی ہوں تو آئی وش کہ مظفر جب ہاسپٹل میں گئے تھے تو کاش مجھے کہیں پیسے دے کے مظفر کی زندگی مل جاتی تو میں وہ بھی پرائز پے کرنے کے لیے تیار تھی. وہ تو جس کے ساتھ جو بیتتی ہے انہیں سیناریوز میں زندہ رہتا ہے. تو ڈاکٹر یہ جو عاطف میاں ہیں, اگین بہت سے لوگ ٹورنٹو میں میرے بارے میں کبھی مجھے کسی سیکٹ کے ساتھ جوڑ دیتے ہیں, کبھی مجھے کسی سیکٹ کے ساتھ جوڑ دیتے ہیں, کبھی مجھے کسی کے ساتھ جوڑ دیتے ہیں, کیونکہ آئی ڈونٹ بلیم یو. ہر انسان نے جو چشمہ لگایا ہوتا ہے اسی چشمے کی نگاہ سے, اسی شک کی نگاہ سے وہ شخص دیکھتا ہے. الحمدللہ آئی ایم اے مسلم, میں ماں کی طرف سے سید فیملی کے ساتھ ہوں, باپ کی طرف سے میں ہاشمی فیملی کے ساتھ ہوں, الحمدللہ میں مسلم. میرا قطعاً کوئی, مجھے آپ کہیں بھی میں نماز بھی ادا کر سکتی ہوں کسی بھی مسجد میں, آئی جسٹ بلیو ان اللہ سبحانہ و تعالیٰ, آپ صلی اللہ علیہ وآلہ وسلم آخری نبی مانتی ہوں, اس کے بعد میری اور کسی چیز کا مجھے علم نہیں ہے. آئی ڈو ناٹ وانٹ ٹو ہرٹ اینی ہیومن بینگس, یس آئی ایم اے ہیومن بینگ. دیر آر ٹائمس کہ انٹینشنلی ہم کوئی کام کرتے ہیں, دیر آر ٹائمس ہم ان انٹینشنلی کام کرتے ہیں, مگر میرا کہنے کا مقصد یہ ہے تمام بات چیت کا کہ دیر آر ٹائمس کہ یہاں پہ کینیڈا میں رہتے ہوئے میں اور آپ جب ہاسپٹل میں جاتے ہیں تو بے شمار طرح کے ڈاکٹرز ہوتے ہیں. مسیحا وہ ہے جو مجھے یا میرے کسی پیارے کو اس بیماری کی حالت سے نکال لے, اپنے کام میں ماہر ہو اور وہ اس بیماری سے بچا لے, زندگی کی امید دے دے. تو اس گورنمنٹ نے آنے کے بعد ڈاکٹر عاطف میاں کو اپوائنٹ کیا تھا, جس میں پاکستان میں بڑا واویلا ہوا تھا, بڑا ہی واویلا ہوا تھا. مجھے بے اختیار یاد آ گیا کینیڈا میں بھی نا ایک پروگرام تھا ایٹ 770, جب ہم 770 پہ ہیں تو ظاہر ہے قوانین کے مطابق اگر کوئی آور اویلیبل ہے اور اگر اس کی انکوائری ہے اور وہ شخص ان ریکوائرمنٹس کو سیٹسفائی کرتا ہے اور وہ ٹائم اویلیبل بھی ہے تو ڈیفینیٹلی وی گیو ٹائم ٹو دیم, انلیس انٹل اے پرسن رولز کی خلاف ورزی کرتا ہے, یعنی کسی انسان کی دل آزاری کرتا ہے یا کمیونٹی کو ڈیوائڈ کرنے کی رول کرتا ہے, تو اس پروگرام کو آف ایئر ضرور کیا جا سکتا ہے آن اے لیجیٹیمیٹ گراؤنڈ, ٹھیک ہے, مگر وی کین ناٹ سیٹسفائی 100% آف پیپل. اور اگر ہر شخص اپنے لحاظ سے بات کرتا ہے, ہاں کسی چیز کو اس لحاظ سے انڈورس نہ کرے جو باقی کمیونٹی کو ڈویژن کا باعث بنے. تو پاکستان میں, یہاں پہ کینیڈا میں ہم نے ایک ایئر ٹائم دیا تھا اور میرے ایک بہت پیارے بھائی آئے, ہیو آل مائی ریسپیکٹ, آئی وڈ ناٹ ٹیل ہز نیم ناؤ, شاید ایک آدھ دفعہ میں نے پہلے ان کا نام اناؤنس بھی کر دیا تھا. تو انہوں نے میرے پاس خاص طور پہ بیک ڈور سے میرے پاس آئے تو مجھے کہتے, بھاجی عارفہ کمیونٹی میں بڑی باتیں ہو رہی ہیں, تسی نہ ایس پروگرام نو تسی بند کر دیو.
मैंने उनसे कहा, मैंने कहा जी मैं किसी चीज़ को पिक एंड चूज नहीं कर सकती, एक प्रोग्राम है और इट्स ओके इट गोज़ एंड वो हर प्रोग्राम अपना मौक़िफ़ बयान करता है, वो भी अपना मौक़िफ़ बयान कर रहे हैं। उसके कुछ दिनों के बाद ना एक प्रोग्राम हो रहा था एंड आई पर्सनली हैड अ चांस विजिटिंग दैट प्लेस, ये चांदनी बैंक्वेट हॉल में वो प्रोग्राम था और आप यकीन कीजिएगा वही प्रोग्राम उन्हीं लोगों का प्रोग्राम था एंड द मैन वॉज सिटिंग ऑन द फ्रंट चेयर फ्रंट टेबल पे। मैंने उनको जाके कहा, मैंने कहा जी मुझे तो आप प्रोग्राम बंद करने का कह रहे थे, खुद आप फ्रंट टेबल में बैठे हुए। तो कहने लगे कि बस जी कारोबार है, क्या करें, कारोबार के बीच में तो ऐसे करना पड़ता है। तो साहब हम तो ओपनली करते हैं ना, लिविंग इन कैनेडा दिस इज़ माय ओथ टू रिस्पेक्ट एवरीबॉडी एंड टू गो टू किसी शख्स को से मौका लेना या उसको मौका देना विद इन आर जो कवानीन को जो पूरे जवाबित को पूरा करे हमारा हक बनता है। तो पाकिस्तान में डॉक्टर आतिफ मियां को ना जब ये गवर्नमेंट आई थी तो डॉक्टर आतिफ मियां को अपॉइंट किया गया था जिसमें बड़ा वाह वेला हुआ, बड़ा वाह वेला हुआ, बड़ा वाह वेला हुआ, अल्टीमेटली गवर्नमेंट हैज़ टू उनको एक साइड पिक करना पड़ा। ये बैनुल अक्वामी जो IMF का इदारा है इसमें डॉक्टर आतिफ मियां को 25 रोशन तरीन नौजवान माहरीन इक्तसादियात इकोनॉमिस्ट में शामिल किया गया था। तहरीक इंसाफ की हुकूमत ने इब्तदाई दिनों में इकोनॉमिक एडवाइजरी काउंसिल में शिरकत की दावत दी थी लेकिन मजहबी हलकों के दबाव की वजह से इनकी शमूलियत मुमकिन ना हो पाई। डॉक्टर आतिफ मियां 2007 के मालियाती बहरान की वजह बनने वाले वो कह अब उन्होंने एक एनालिसिस बयान किया है कि पाकिस्तान में ये जो इतना कर्जा चलता चला जा रहा है देयर इज़ रीज़न। आप कल बल्कि मेरी एक शख्स से मुलाकात हुई, अभी मुझे जब एक भाई 6702 आपने मुझे टेक्स्ट किया, यस टुमारो यस्टरडे आई वाज इन माजिद जमाल माजिद भाई वाज हियर इन द ऑफिस एंड उसके बाद कनाडा पाकिस्तान बिजनेस काउंसिल का एक 36 एनुअल गाला था जिसमें शिरकत का मौका मिला और वी हैड टू गो देयर। तो हम बैक पे काम पहले करते रहे उसके बाद हम वहाँ चले गए थे, मेरी टीम के और लोग जैसे आमिर अहमद हैं वो भी वहीं गए हुए थे, नजम भाई भी वहाँ गए थे। वहाँ माजिद भाई मेरी मुलाकात हुई शमीम भाई से, जनाब शमीम साहब जो हैं ही इज़ ब्रैम्पटन ट्रेड बोर्ड के सीनियर तरीन मेंबर हैं। तो कल उनसे मेरी बात हो रही थी, उन्होंने एनालिसिस जो किया उन्होंने कहा कि अगर डॉलर महंगा हो रहा है तो इट हैज़ टू बी रीज़न बीइंग कि मैं और आप जब कनाडा में रहते हैं, जब आप घर ख़रीदते हैं और घर ख़रीदने के लिए आप बैंक के पास जाते हैं, आपने 4 लाख 3 लाख 2 लाख 7 लाख जो भी कर्जा लिया आपने अपनी डाउन पेमेंट दी है, ठीक है, उसके बाद आपने कर्जा हासिल किया है, कर्जा हासिल करने के बाद यू हैव टू वर्क अकॉर्डिंग टू बैंक्स कंडीशन, बैंक आपके कितनी आपकी आमदन है उसका मुआवजना करता है, उसके लिहाज से आपका इंटरेस्ट रेट आप पे लगता है और वो जो टर्म्स एंड कंडीशन है बैंक्स की आप पूरी करते चले जाते हैं। IMF भी एक ऐसा इदारा है जो जिसने अगर पाकिस्तान को डिक्टेट किया, आप डॉक्टर आतिफ मियां ने जो अपना एनालिसिस बयान किया उन्होंने कहा कि पाकिस्तान ने 18वीं दफ़ा ये कर्ज़ा लिया IMF से 18th time और 18th time कर्जा लेने के बाद IMF ने अगर ये कंडीशंस लगाई हैं, क्योंकि जब भी कर्ज़ा लिया उस कर्ज़े को ऐसी जगह पे इन्वेस्ट किया गया जहां से रिटर्न ऑफ इनकम नहीं था। मैं और आप कारोबार भी करते हैं तो हम कारोबार भी ऐसा करना चाहते हैं जिस पर रिटर्न ऑफ इनकम, ठीक है, आपने मैंने इसमें जो शमीम साहब ने कल मिसाल दी, ही विल बी हियर इन द स्टूडियो नेक्स्ट वीक, मेरी कोशिश होगी कि बिफोर आई लीव अपने जाने से पहले शमीम भाई से मैं उनको तकलीफ दे के स्टूडियो में बुलाएं और हम उनसे, क्योंकि वो ट्रेड के बारे में बात करते रहते हैं, हम उनसे बात करें। तो बैंक भी आपका देखता है कि अच्छा भी इस घर के बीच में किराए पे देने के लिए बेसमेंट है, साइड एंट्रेंस है, अगर बेसमेंट जो है वो लीगल बनी हुई है कि नहीं, क्या आप एलिजिबल हैं उसको रेंट करने के कि नहीं रेंट करने के, उसके लिहाज से बैंक आपकी मॉर्गेज करता है। डॉक्टर आतिफ मियां कहते हैं कि 2007 में आलमी मालियाती बहरान की वजह से जो घर बने थे ना, इनको इन्होंने एक बल्कि किताब भी लिखी है और ये किताब का नाम है हाउस ऑफ डेट, यानी कर्जों का मकान, हाउस ऑफ डेट इस किताब का नाम है। उन्होंने कहा है कि कोई दो राय नहीं है कि करप्शन, यानी आपने मुल्क से पैसा चोरी किया है, आपने दूसरे मुल्कों में भेज दिया है, आपने कौमी ख़जाने से पैसा लूटा है, अपने रिश्तेदारों वाकफकारों अपने मिलने वालों को आपने कर्जा दिया है या जिसकी भी अप्रोच थी आपने उसको कर्जा दिया है, ये नुकसान पहुंचाती है, मगर ये इतना नुकसान नहीं पहुंचाती. द मोस्ट व्हाट हर्ट्स अ कंट्री इज कि कोई कंट्री आलमी इदारे से कर्जा ले और कर्जा लेने के बाद उस पैसे को ऐसी जगह इन्वेस्ट कर दिया जहां जाए जहां से रिटर्न ना हो. हर चीज में तो कौन को सब्सिडी चाहिए.
बहुत आसान सी मिसाल दी मैंने आपको, मैं देता हूं उसकी, कि जैसे आप बैंक के पास गए, आपने $100,000 बैंक से ले लिया, बैंक ने अप्रूव करके आपको $100,000 दे दिया, आपने वो एक तकिए के अंदर बंद करके तकिए को तकिए की तरह यूज कर रहे हैं आप. आई मीन पैसा तो है आपके पास 100,000, मगर वो उसका कुछ रिटर्न नहीं है,
वो डीवैल्यूएट भी होता जा रहा है, उसका रिटर्न नहीं है. अब पाकिस्तान में जितने प्रोजेक्ट्स में पैसा लगाया गया, मैं आई वर्क इन पाकिस्तान गवर्नमेंट सेक्टर में, हम साइंस के इक्विपमेंट की परचेज के लिए निकला करते होते थे और हमारा तो बहुत मामूली सा काम था. पाकिस्तान में सड़कों के कॉन्ट्रैक्ट जब दिए जाते हैं, और मेरा ख्याल है ये सिर्फ पाकिस्तान नहीं पूरी दुनिया में ये सिस्टम है कि जब टेंडर्स खुला करते होते हैं तो वहाँ पर एक क्या कैश बैक की एक फैसिलिटी होती है जिसको क्या नाम देते हैं, अगर किसी के जहन में वो नाम है तो मुझे ज़रूर बता दें.
रिश्वत कह देना.
रिश्वत खत्म नहीं, वो तो हमारी ज़ुबान में उसको रिश्वत कह जाता है, मगर जो जो जो
कट बैक
कह लेते हैं या किक बैक कह लेते हैं, कोई भी नाम दे सकते हैं आप उसको. ये यहाँ पे भी वो है सिस्टम. तो वो कहते हैं कि पाकिस्तान ने करप्शन पाकिस्तान को उतना नुकसान नहीं पहुंचाया, मगर सबसे ज़्यादा नुकसान जो पहुंचाया कि इंटरनेशनली आपने बैरूनी ताकतों पर इंसार किया, कर्जे लिए, कर्जे लेके आपने वो चीज़ें तामीर की, और कौम ने एक तो अपना टैक्स ना पे किया, नंबर एक. नंबर दो, जितनी चीज़ों को तामीर किया गया उस पर सब्सिडी दे दी गई, यानी रिटर्न ऑफ इनकम तो रही नहीं. रिटर्न ऑफ इनकम तो वो रही नहीं, किक बैक और फाइंडर्स फी. एग्जैक्टली, बहुत शुक्रिया. तो उन्होंने कहा है कि अगर आप चीन या मशरक बईद के एशियाई ममालिक मसलन कोरिया की मिसाल लें, तो इन तमाम की असल वजह तरक्की की है कि मुल्क ने अपनी अंदरूनी पैदावार पे इन्हसार किया और अंदरूनी पैदावार को बढ़ाया. मगर पाकिस्तान में क्या किया गया कि बैरूनी ममालिक से कर्जे लिए गए और इन कर्ज़ों को ऐसे मंसूबों में लगा दिया गया जिसमें इतनी आमदन ना हो जिससे ये कर्जा उतारा जा सके. एंड इट्स अ वेरी सिंपल एग्जांपल. मैं तो हमेशा ये कहती हूँ कि मेरा घर इज़ माय कंट्री. एक घर जो है, आप अपने घर को ही जब चलाते हैं, मेरी तनख्वाह जो है अगर 1,000 रुपये महीना है तो मुझे अपना बजट उस 1,000 रुपये महीना के लिहाज से करना पड़ेगा. अगर मैं उस 1,000 लिहाज से नहीं करती और मैं डिफरेंट कार्ड्स के ऊपर कर्जा डालती जाती हूँ, तो वहाँ पे क्या होता है कि बैंक तो शुरू में आपको कहता है कि जी आप $10 मिनिमम पेमेंट करते चलें, बट एट द एंड ऑफ द डे क्या होगा, मेरा कर्ज कई गुना बढ़ता चला जाएगा और मुझे वो करना पड़ेगा, इंसॉल्वेंसी करनी पड़ेगी, या मुझे अपना कर्जा माफ कराना पड़ेगा, या मुझे बैंकरप्सी करनी पड़ेगी. डॉक्टर आतिफ कहते हैं कि इन कर्जों को ऐसे मंसूबों में लगाया गया कि जिससे आमदनी ना हो, हालांकि इनको चाहिए था कि उन कर्जों को लेने के बाद ऐसी जगहों पर लगाया जाता जहां से आमदन होती, कर्जा भी उतरता और मुल्क का सेल्फ रिलायंस भी उसकी बढ़ती. उन्होंने कहा कि हमने कर्जे लिए, उन कर्जों की को ऐसी जगह उनकी सरमायाकारी की जिससे मईशत को कोई फ़ायदा नहीं हुआ. अब इन कर्ज़ों को वापस भी नहीं किया गया, बार बार IMF की तरफ जाते हैं, बार बार हमें बेल आउट पैकेज देना पड़ता है. ये सॉरी, मैं इट्स माई मिस्टेक, इट्स माई अपोलॉजी, इट इज़ नॉट 18th, 13वां IMF से हमने पैकेज लिया. 1980 से हमने शुरू किया था, भुट्टो साहब के दौर में हमने पहला IMF से लिया था और 12 मरतबा IMF से रजू कर चुका है. मौजूदा हुकूमत का रजू जो किया है ये 13वीं दफ़ा है. और ये कोई ये भी नहीं कि इस हुकूमत ने, भुट्टो साहब ने वॉज इंटेलिजेंट मैन, पाकिस्तान को ज़रूरत थी, पहली दफ़ा IMF की तरफ लेके गए थे, और इसके दरमियान अगर 12 दफ़ा IMF की तरफ गए हैं तो इस दफ़ा भी IMF पे जाना इस, और अगर डॉलर की कीमत जो है वो 122 रुपये गई है तो इट्स वन ऑफ द IMF's रिक्वायरमेंट. आपके पास पैसा ही नहीं है. मैं तो अब इस मुल्क में रहती हूँ, एक पाकिस्तानी को एक्सप्लेन करना जो पाकिस्तान में है शायद मुश्किल होगा, मगर जितने लोग कैनेडा में रहते हैं, आप गाड़ी लेते हैं, आप घर लेते हैं, आप अपने कारोबार के लिए कर्जा लेते हैं, आप इमेजिन करें कि कैनेडा में ओंटेरियो में एक आदमी से मेरी बात हुई, माजी भाई वो बिजनेस लोन ले रहे हैं और लोन भी कोई बड़ा नहीं, $70,000 का लोन लेना है, 70,000, just 70,000, because he's in the debt. 70,000 का लोन लिया है, 6,000 मॉर्गेज वाला. वाई मॉर्गेज पीपल आर मेकिंग मनी? बिकॉज दे मेक मनी दूसरों के सर के ऊपर बनाते हैं, जरूरतमंद के सर के ऊपर बनाते हैं. उसमें ये है कि उसने कहा जी मैं अपनी 6,000 फीस लूँगा, 6,000 फीस प्लस जब $70,000 उसको मिला, 70,000 में टोटल 27,000 फिर मॉर्गेज वाले की तरफ जाता है, क्योंकि 10 या 15% के ऊपर वो 70,000 मिला, बिकॉज ही इज इन अ सीवियर प्रॉब्लम. Are you getting bored?
No. I'm listening.
You can explain it better.
Yeah,
but Dr. Atif Mian is going. कल शमीम साहब ने जब मुझे explain किया, it's amazing. He will be our guest, inshallah. Not this week, next week he will be our guest. तो हम उनसे आपकी बात कराएंगे. तो फिर आप सुनिएगा. You can ask any question. वो कहते हैं कि डॉक्टर आतिफ ने कर्जों वाले इकोनॉमिक मॉडल को बयान करते हुए कहा कि सबसे बुनियादी खामी ये कि इसमें ये सोचा जाता है कि बाहर से कर्जे लेकर या किसी किस्म की इमदाद लेकर मुल्क में तरक्की दिखाएंगे. इस मॉडल में मसला ये है कि जब तक बैरूनी पैसा आ रहा है तो आपको तरक्की होती नज़र आ रही है, बट यू हैव टू इन्वेस्ट इन अ वे कि यहाँ से आप इनकम प्रोड्यूस करें ताकि वो जो आपने कर्जा लिया उसको आप वापस कर सकें. बहरहाल उन्होंने कहा है कि ये पाकिस्तान का
एक घर की मिसाल है ना. फिर वही कि मैंने बैंक से कर्जा लिया है और कर्जा लेके मैंने अपना एक घर खरीद लिया अपने आसाइश के लिए, अपने आराम के लिए. तो उसमें से मैं रिटर्न जो कर रहा हूँ, अपनी जो मैं पैसा कमाता हूँ उसमें से रिटर्न करता हूँ, वहाँ से मुझे कोई इनकम नहीं आ रही है. मगर अगर वही चीज़ पैसा इन्वेस्ट करके मैं एक अपार्टमेंट बिल्डिंग खरीद लेता हूँ तो वहाँ, या कमर्शियल प्लॉट लेता हूँ, कमर्शियल जो वो जो कमर्शियल की जो लेते हैं तो उसके अंदर ये है कि वहाँ से जो किराया आ रहा है, वहाँ से दूसरी जगहों से जो किराया आ रहे हैं उससे हम अपना घर भी चला सकते हैं और उसके साथ साथ वो किराया, वो जो कर्जा है उसको भी पे ऑफ कर सकते हैं.
एग्जैक्टली. उन्होंने जो एक बात की है, बिल्कुल अगर 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 मेरी बात आप लोगों को बुरी ना लगे, और यानी यंग इकोनॉमिस्ट है, वेरी टैलेंटेड मैन, मगर वही बात है ना कि मैं अपना जाती इलाज कराने के लिए तो किसी भी शख्स के पास जा सकती हूँ, मैं जाती मफाद के लिए तो किसी भी शख्स के लिए जा सकती हूँ, मगर जब पॉलिटिकल ग्राउंड्स के ऊपर देखते हैं तो वहाँ हम तफरीक कर देते हैं कि ये किस ज़ात से आ रहा है, ये किस ज़ात से आ रहा है, ये किस ज़ात से आ रहा है, वो डिविज़न हम करते हैं. उन्होंने कहा कि पाकिस्तान अपने टैक्सेस के ज़रिए आमदन को पैदावार के 10% हिस्से से बढ़ाकर 15% हिस्सा करना चाहिए, टैक्सेस को बढ़ा के. कैनेडा में भी आप देखिएगा, ये कब था, मैंने खुद 26 साल में देखा, ये जो HST मैं पे करती हूँ, GST PST हम पहले इसको कहा करते थे, अब हम इसको HST कहते हैं, 7-8% 15% हम पे किया करते थे, फिर ये ख़त्म कर दिया गया. ये सेकेंड वर्ल्ड वॉर में इंट्रोड्यूस किया गया था,
वो सिर्फ इसीलिए लेके आया गया था कि भाई इसको टेम्प्रेरी तौर पर हम लेके आएंगे इसको, और जैसे
इन द सेकेंड वॉर, आफ्टर द सेकेंड वर्ल्ड वॉर
वापस आ जाएंगे तो हम इसको ख़त्म कर देंगे.
वो ये था कि जाहिर है उन्होंने कहा कि जब फौजें वापस आएंगी तो ये HST खत्म कर दिया जाएगा, मगर वो HST जो एक बार लागू हुआ आज तक लागू चलता चला आ रहा है. ये मेरी अपनी होश में, यहाँ जब से मैं कनाडा में आई हूँ, ये 15% तक भी गया, ये 7% तक भी गया, आजकल हम 13% के.
पहले GST और PST होता था, प्रोविंशियल टैक्स एंड गवर्नमेंट का टैक्स जो था, तो GST PST दो टैक्स होते थे. GST जो था वो हिडन था, किसी को पता नहीं था कि वो क्या है, मगर मैन्युफैक्चरर्स यूज्ड टू पे टू द गवर्नमेंट. तो उसके बाद फिर इन दोनों को मर्ज कर दिया गया और मर्ज करके फिर 13-14-15% हुआ जैसे आपने कहा, मगर वो था उतना ही टैक्स,
मगर हिडन था ना,
हिडन था. अब उसको सामने लेके आया, तो अब उसके बाद क्या किया कि मैन्युफैक्चरर्स ने टेम्पररी तौर पर तो 7% उसको गिरा दिया अपने प्राइसेस को, क्योंकि हम टैक्स अब HST और GST पब्लिक देगी, मगर उसके फौरी बाद थोड़े दिनों बाद जब प्राइसेस बढ़नी शुरू हुई
तो उन्होंने फिर लागू कर दिया
20% 20 साल में देख लें आप हर चीज़ की प्राइस डबल.
माजिद भाई, मैं और आप कनाडा में हर फैसिलिटी को एंजॉय करते हैं, वी से इट्स अ हेवन, जन्नत है दुनिया में. आप देखिए कि हम टैक्स कितना पे करते हैं, जब हम सैलरी लेते हैं एक गिवन अमाउंट के ऊपर कितनी ब्रैकेट्स में है, उस ब्रैकेट के लिहाज से आपका टैक्स बढ़ता चला जाता है. आप कपड़े खरीदने के लिए जाते हैं, आप उसके ऊपर टैक्स पे करते हैं. आप कोई शॉपिंग करें, गाड़ी खरीदें, आप उस पर टैक्स, आप पेट्रोल रोज गाड़ी में डलवाते हैं, पेट्रोल के ऊपर आप टैक्स पे करते हैं. उसके बाद अगर फिर भी कहीं आप अपने साल के आखिर में आप अपना टैक्स रिटर्न जब फाइल करते हैं, अगेन अगर आप एक हद से ज़्यादा तो अगेन यू पे टैक्स.
آسان طریقہ اس کو سمجھا دے گا کیا ہے عارفہ جی، کہ پورے سال کی انکم اگر آپ جنوری فرسٹ سے شروع کریں تو جنوری فرسٹ سے لے کے آپ جو کہ نارملی جو سیلریڈ والے ہیں تو ان کا تو ٹیکس جنوری فرسٹ سے ان کا سال شروع ہوتا ہے اور ڈسمبر 31 کو ختم ہو جاتا ہے، تو جنوری فرسٹ سے لے کے اگست 15 تک یو آر ورکنگ فار دا گورنمنٹ۔
صحیح،
جنوری فرسٹ سے اگست 15 تک یو آر ورکنگ فار دا گورنمنٹ اور اگست 15 سے لے کے ڈسمبر 31 تک یو آر ورکنگ فار یور سیلف۔
اچھا، اب یہاں پہ بہت سے لوگ ایسے ہیں جو سیلف امپلائڈ ہیں، وہ ٹیکسز نہیں پے کرتے، یو نو واٹ، وہ تو وہی بات ہے نا کہ یہی لوگ ہیں جو پھر اس کشتی کو زمین میں
ٹیکسز پے کرتے ہیں مگر اس پہ وہ لوپ ہولز یوز کرتے ہیں۔
نہیں نہیں، کیش کی انکم ہے، کل بلکہ مجھے کسی نے، کل نہیں پرسوں مجھے کسی نے ٹیکس کیا، ٹیکس میرے فون کے اوپر کیا کہ فلاں جگہ پہ ایک پروگرام تھا اور جتنے وینڈرز تھے دے ور جسٹ آسکنگ کیش، نو بڈی واز یوزنگ ڈیبٹ مشینس، تو آئی سیڈ یو نو واٹ از اے سیف ہیون فار دیم، آپ نے کیش دیا ہے، آپ کیش کو اس لحاظ سے کرتے ہیں، اور یہ لوگ جو ان کیش پہ انکم کرتے ہیں اور پھر جب وہ اپنے ٹیکسز سال کے، آئی انڈرسٹینڈ کہ آپ لوپ ہولس کو استعمال کرتے ہیں مگر جب آپ ٹیکسز پے نہیں کرتے تو الٹیمیٹلی اس بیڑے کے بیچ میں یا اس جہاز کے بیچ میں کنکر ہم خود ہی بھرتے چلے جا رہے ہیں، پتھر ہم بھرتے چلے جا رہے ہیں۔ اور اگر میں اور آپ یہاں پہ بینیفٹس کو اویل کرتے ہیں تو یہاں پہ ہاسپٹلس کے لیے فنڈ ریز کیا جاتا ہے اس ملک میں، ہاسپٹلس کے علاوہ اگر آپ دیکھ لیتے ہیں تو ہم ہر چیز کے اوپر ٹیکس پے کرتے ہیں، پاکستان میں لوگ ٹیکس پے ہی نہیں کرنا چاہتے، ٹھیک ہے، اب وہ کہتے ہیں کہ اگر مجموعی پاکستان میں مجموعی پیداوار کے 10% حصے سے بڑھا کر اگر یہ 15% کر دیا جائے تو ہدف حاصل کرنا ہے، نہ تو صرف یہ مشکل ہے بلکہ اگر کرنے میں کامیاب ہو جاتے ہیں تو پاکستان میں یہ ٹیکس کو اگر بڑھایا جاتا ہے تو یہ پہلی مرتبہ ہوگا اور ٹیکس کے ریونیو میں اضافہ ہوگا، ٹیکس کے ریونیو میں اضافہ ہوگا تو یقیناً ملک کی فیسلٹیز بھی بڑھیں گی۔ دنیا کے اگر دوسرے ممالک کے ساتھ موازنہ کیا جائے تو ٹیکس جی ڈی پی ریشو یعنی ٹیکسوں کا مجموعی قومی پیداوار میں تناسب اس سے کہیں زیادہ ہے، اگر عالمی معیار سے موازنہ کیا جائے تو پاکستان کا یہ ہدف زیادہ مشکل نہیں ہے، صرف یہ کہ ٹیکس کی مقدار بڑھائی جائے، جو لوگ ٹیکس نہیں دیتے ان سے ٹیکس وصول کیا جائے۔ مزے کی بات یہ ہے کہ ماجد بھائی کینیڈا میں بھی گورنمنٹ انٹروین اب کرنے لگی ہے، مجھے آپ کے پاس ایک انٹرویو یاد ہے اور میں نے آر ای ایس پی سے جو چھوڑا تھا نا، دس واز ون آف دا کاز کہ جب آپ آر ای ایس پی رجسٹرڈ ایجوکیشن سیونگ پلان بھی لیتے ہیں تو مجھے یاد ہے ایک منسٹر کا ہم نے یہی 770 پہ انٹرویو کیا تھا اور وہ منسٹر نے، اگر آپ کو شاید نام یاد ہو، مجھے اس منسٹر کا یاد نہیں، وی انٹرویوڈ ہم دو تین بار ہم نے انٹرویو ان کا کیا تھا، تو انہوں نے کہا تھا کہ ریونیو کینیڈا سی آر اے کو اگر کوئی شخص کسی دوسرے آدمی کی شکایت کرتا ہے کہ اس کی آمدن زیادہ ہے اور وہ ٹیکسز اس حساب سے نہیں پے کر رہا اور گورنمنٹ اگر اس کو آڈٹ کرنے کے بعد یہ فائنڈ آؤٹ کر لیتی ہے اور اس شخص کے ذمے ٹیکس نکلتا ہے تو شکایت لگانے والے کو 15% ہم بطور انعام دیں گے۔
وہی چیز عمران خان نے بھی اناؤنس کیا،
یہ عمران خان نے اب اناؤنس کیا، مجھے یہ یاد ہے، یہ تقریباً 4-5-6 سال
ہو گئے،
8 سال پرانی بات ہے، لبرلز کی گورنمنٹ تھی اور اس زمانے میں اس منسٹر کا انٹرویو ہم نے یہیں ریڈیو اسٹیشن پہ دیا تھا۔ لیٹ می فائنڈ آؤٹ کہ شاید میں گوگل کروں اور مجھے وہ والا رول یا نظر آ جائے تو میں آئی کین شیئر اٹ ود یو کہ یہاں پر بھی گورنمنٹ نے ان لوگوں کو موٹیویٹ کیا تھا۔ تو مجھے یاد ہے آر ای ایس پی میں ایک انفارمیشن تھی، آر ای ایس پی کا رجسٹرڈ ایجوکیشن سیونگ پلان، آپ اپنے بچے کے لیے آر ای ایس پی کا پلان لیتے ہیں، تو انہوں نے ایک فارم اناؤنس کیا تھا، دیٹ فارم واز نیمڈ ایز نو یور کلائنٹ، اینڈ نو یور کلائنٹ میں کیا تھا، وہ آپ سے سوال ہم پوچھتے تھے، اچھا آپ کی انکم اتنی ہے، آپ کی بیسمنٹ سے کرایا آتا ہے، بچوں کا آپ کو ٹیکس کتنا آتا ہے، اس کا کتنا آتا ہے، بچوں کا اس کا کتنا آتا ہے، اور آپ ہفتے میں
پرسنل لائف،
ویری پرسنل لائف، آپ اپنی کار انشورنس کتنی پے کرتے ہیں، آپ نے لائف انشورنس کتنی کی خریدی ہوئی ہے، آپ اپنی ویک میں کتنے کی گروسریز کرتے ہیں،
ڈائپرز بچوں کے،
آپ ویک میں کتنے ڈائپرز، آپ ویک میں اپنے بچوں کو کتنی بار انٹرٹینمنٹ پہ لے کے جاتے ہیں، یعنی وہ سوال تھے جو کہ ریلیونٹ نہیں تھے اس سے۔ اور جب بھی آر ای ایس پی لی جاتی ہے تو وہ کمپنی نو یور فارم کا جو فارم تھا نا، نو یور کلائنٹ کا جو فارم تھا، وہ 20% گرانٹ گورنمنٹ سے لینے کے لیے سی آر اے کو بھیجتی ہوتی ہے۔ तो आई थॉट कि मैं इस कॉन्स्पिरेसी का हिस्सा बन रही हूँ. सो यू नो व्हाट, दैट इज़ अ डिफरेंट स्टोरी. बहरहाल कहते हैं कि ये जो पाकिस्तान का जो मसला रहा है, और अगर IMF ने डॉलर की वैल्यू को बढ़ाया है और पाकिस्तान के रुपए की वैल्यू को कम किया है, तो देर इज़ अ रीज़न, बिकॉज दे वॉन्ट देयर मनी बी बैक. आपको और मुझे बैंक अगर किसी आदमी को क्वालिफाई नहीं करता, चाहे उसने 50,000, चाहे उसने 5,000, चाहे उसने 10,000 भी डाउन पेमेंट दियो, दे डोंट गिव द मनी अनलेस दे मेक श्योर दैट देयर मनी विल बी रिटर्न.
एंड ऑफ कोर्स आरफा जी, उसका दूसरा बड़ा जो ये रीज़न होता है, इसको कहने का मकसद उनका ये होता है कि अभी पाकिस्तान के पास जो है सिर्फ 100 मिलियन डॉलर का कर्जा है, जस्ट फॉर आर्ग्यूमेंट सेक 100 मिलियन डॉलर का कर्जा है. और जब 100 मिलियन डॉलर का कर्जा लिया था तो उस वक्त पाकिस्तान के डॉलर की वैल्यू थी वो 50 रुपये थी. अब अगर वो 100 रुपये हो गई है तो और ऑटोमेटिकली पाकिस्तान इज पेइंग डबल द अमाउंट, वो जो जिससे कर्जा लिया है उसको डबल द अमाउंट पे करेंगे, क्योंकि उस वक्त हमने 50 रुपये में लिया था ये एक डॉलर, अब 100 डॉलर में दे रहे हैं.
अच्छा, इस गवर्नमेंट से मुझे खुद एक एतराज था कि इमरान खान काम करते हैं. नंबर एक तो ये कि उन्होंने अपने इर्द गिर्द तमाम के तमाम उन्हीं लोगों को एट द एंड ऑफ द डे भर्ती कर लिया है जो कि पुरानी हुकूमतों में से चले चले आ रहे हैं. ऑफकोर्स इट्स आवर रिजर्वेशन. अब मगर अगर कोई नए चेहरों को लेके आना चाहे, उस पर कौम को एतराज था, अपोजिशन को एतराज था. इमरान खान की गवर्नमेंट जो है PTI की गवर्नमेंट अपना फैसला करती है. देर इज़ अ रिजर्वेशन इन माई माइंड या इन आर माइंड कि वो हर फैसला करते हैं मगर देर से करते हैं. डॉक्टर आतिफ मियां से जब इनका सवाल पूछा गया कि अगर गवर्नमेंट आई थी तो उनको IMF से फौरी तौर पर रजू कर लेना चाहिए था, उन्होंने ये जवाब दिया है कि पाकिस्तान जिस हालत में था इसमें मौजूदा हुकूमत ने देर की, बल्कि हालत नवाज शरीफ की हुकूमत के आखिरी साल में, यानी जो लास्ट ईयर इलेक्शन से पहले था, नवाज शरीफ को भी पता था कि हम डेट में चलते चले जा रहे हैं, हमारी हालत बड़ी कमज़ोर है. मगर इलेक्शन का ईयर था, और आप चाहे पाकिस्तान की बात कर लें, जब कनाडा की बात कर लें, अब फोर्ड की गवर्नमेंट ने आके कितनी स्ट्रिक्ट पाबंदियां लगाई हैं, आप इमेजिन कीजिएगा
कट्स आफ्टर कट्स
लगाए हैं. ये आज तो मुझे आपको बुरे लग रहे हैं, जिस साल में इस गवर्नमेंट का प्रोविंस का इलेक्शन होना है और ये गवर्नमेंट ने अपना इन पैसे को वाफर मिकदार में दिखाना है तो वी विल बी सोल्ड आउट. तो वो कहते हैं कि नवाज शरीफ की गवर्नमेंट का जो लास्ट ईयर था उसमें उनको एहसास था, मगर क्योंकि वो इलेक्शन ईयर था तो वो उस साल में IMF की तरफ नहीं जा रहे थे, बिकॉज वो कौम को अपनी अच्छी चीज़ दिखाना चाहते थे. बड़े बेशक के कर्जा लेना बुरी आदत है, मगर माजी में जो दो हुकूमतें आईं, बल्कि जब भी हुकूमती इंतखाबात लड़कर हुकूमतें आईं तो उन पर दबाव होता है कि उन्होंने लोगों को कुछ दिखाना है. कारकर्दगी को दिखाने के दो रास्ते हैं, या तो मुश्किल तरीका इस्तेमाल करें, जो इस वक्त हमारी ऑन्टेरियो की जो फोर्ड गवर्नमेंट ने मुश्किल तरीका इख्तियार किया है. मुझे आपको, आप देखिए, ऑटिज़म के ऊपर पाबंदी लग गई, हेल्थ के हो गए, हमारे जो रेफ्यूजीज हैं उनके तमाम के तमाम बेनिफिट्स को ख़त्म कर लिया, एजुकेशन के ऊपर कट्स लग गए, टीचर्स को उन्होंने रोक दिया, कितनी बड़ी बड़ी पाबंदियाँ आई हैं, सारे के सारे रो रहे हैं. तो या तो ये मुश्किल तरीका इख्तियार किया जाए, या फिर अपने निज़ाम को बेहतर किया जाए, यानी लोगों की सलाहियतों को इजाफा किया जाए. बहरहाल आसान तरीका फिर ये है कि लोग फौरी तौर पे अगर टैक्स बढ़ता है या उन पे और पाबंदियाँ बढ़ती हैं तो लोग ज़्यादा चीखते हैं कि हमारा खाना पीना महाल कर दिया है. तो वहाँ पे आसान तरीका है कि दूसरे मुल्कों से कर्जा लिए. दूसरे मुल्कों से कर्जा लेंगे हम, IMF की तरफ कर्जा लेने के लिए जाएंगे तो ऑफकोर्स IMF की शरायत को तो पूरा करना पड़ेगा. ये बिल्कुल मेरी आपकी, हम, मुझे पता है बहुत से लोग कन्विंस होंगे, बहुत से लोग इस बात से कन्विंस नहीं भी होंगे, मगर गेट रेडी, नेक्स्ट ईयर मैं आपकी मुलाकात जिस शख्स से करवाना चाहूँगी वो वंडरफुल पर्सन ट्रेड बोर्ड के साथ मुंसलिक है. तो जी माजिद भाई, चंद एक स्पॉन्सर.
जी, कुछ स्पॉन्सर्स के पैगाम लेते हैं, पड़ा में वापस आएंगे. स्वागत बैंकवेट हॉल की बात करते चले हैं. आरफा जी, स्वागत बैंकवेट हॉल आपको मिलेगा 6991 मिल क्रीक ड्राइव इन मिसिसागा. ये मिल क्रीक और डेयरी के इंटरसेक्शन पे है. अगर आपने शादी ब्याह का कोई फंक्शन करना हो, एनिवर्सरी, बर्थडे सेलिब्रेशन, کارپوریٹ ایونٹ کانفرنس اینڈ ٹریڈ شو کے لیے آپ سواگت بینکویٹ ہال میں تشریف لائیے. سواگت بینکویٹ ہال میجر انٹرسیکشن جو ہے مس ساگر روڈ اینڈ ڈیری کا ہے, 4147 کے بہت قریب میں, 6991 مل کریک ڈرائیو ان مسز ساگا, 905-821-9688. سواگت بینکویٹ ہال کا فون نمبر 905-821-9688 ان کا فون نمبر.
میں بھائی بدر شمیم کی بات کر رہی ہوں. بدر شمیم چیئر ہیں, بدر شمیم اور اکانومسٹ ہیں اور ریسنٹلی رینک دا ورلڈز موسٹ لیویبل سٹی, دیٹ از برمپٹن کو ریپرزینٹ کرتے ہیں ود دا ٹورنٹو, کیلگری, وینکوور. اٹ از پرومپٹڈ ٹو ریفلیکٹ آن برمپٹن اینڈ ہاؤ فار اٹ ہیز کم ایز اے سٹی. برمپٹن ٹریڈ آف بورڈ کو ریپرزینٹ کر رہے ہیں. ایز اے چیئر آف برمپٹن بورڈ آف ٹریڈ, آئی ہیو سین نمبر آف سکسیسز ان دا ریسنٹ ایئر انڈیکیٹنگ دیٹ برمپٹن از سرٹنلی کمنگ ان ٹو اٹس اون. اٹ از مائی پاسٹ ایئرز ایز بورڈ چیئر وی ہیو سکسیزفلی لیڈ امپورٹنٹ کولیبریشن آن. اب یہ اکانومسٹ ہیں, برمپٹن بورڈ کو ریپرزینٹ کرتے ہیں. آئی ول میک ہم کم آن ان دا اسٹوڈیو اینڈ میں ان سے آپ کو بات کراؤں گی, یعنی میں اور آپ. اب یہ بالکل دو طریقہ کار ہیں. ایک گھریلو عورت ہے, وہ کسی مسئلے کو اور طرح سے سلجھائے گی, مگر ایک عورت جو کہ بزنس کی کمپلیکیشنس میں رہتی ہے اور اس کا وکیلوں کے ساتھ بھی رابطہ رہتا ہے, اس کا پرابلمٹک پرسنالٹیز کے ساتھ بھی رابطہ رہتا ہے ان کو, تو وہ اپنے بزنس کو ڈفرینٹ لحاظ سے اینگل کرے گی. سمپل از دیٹ. بہرحال نیکسٹ ویک میں انشاءاللہ آئی میک یو ٹاک ٹو جناب بدر شمیم صاحب سے, اور تاکہ وہ آپ کو ایکسپلین کر سکیں کہ پاکستان میں اگر امریکہ, اتنا صحافیوں نے شور مچایا ہوا ہے, ڈالر کی قیمت کم ہو گئی, ڈالر کی قیمت زیادہ ہو گئی, پیسے کی قیمت گر گئی. یو ہیو ٹو گو ود دی کمپنیز جو آپ کو پیسہ دے رہی ہیں, یو ہیو ٹو لسن ٹو دیم. جی ماجد بھائی,
چلیے صاحب ایک خوبصورت غزل کی طرف لے چلیں آپ کو. جگجیت,
اچھا ایک اور برادر مومن, ہی سیڈ عارفہ سسٹر پلیز ڈو ناٹ ڈیوائڈ کمیونٹی پلیز. اٹس ناٹ اے ڈیوائی, آئی ایم ناٹ ڈیوائڈنگ. اس میں آپ کو کس چیز سے لگا کہ میں نے ڈیوائڈ کیا؟ آئی ایم ویری سوری, پلیز ڈو لیٹ می نو دیٹ ہاؤ ایم آئی ڈیوائڈنگ. آئی ایم ناٹ ڈیوائڈنگ, آئی ایم اونلی سیئنگ کہ اگر پاکستان نے IMF سے قرضہ لیا اور پاکستان میں روپے کی قیمت میں کمی اگر آئی ہے تو دیر از اے ریزن. آئی ایم ناٹ ڈیوائڈنگ ایٹ آل. آئی ڈاؤٹ اٹ ویری مچ کہ میں نے کوئی ایسی بات کی ہے, مگر اگر آپ نے محسوس کیا تو پلیز مجھے انفارم ضرور کیجیے گا. ہمارا GT20.ca آج 7 بجے انوگریشن ہے, اور ہمارے پاکستان کے تمام کے تمام پلیئرز, جس میں وسیم اکرم بھی ہیں, جس میں شعیب ملک بھی ہیں, جس میں انڈیا کے اچھے پلیئرز ہیں, جس میں شاہد آفریدی ہیں, یہ تمام کے تمام اور انٹرنیشنل پلیئرز بھی یہاں پہ موجود ہیں. آج گرو رندھاوا اس کی گرینڈ اوپننگ کریں گے, تو آپ صاحب رابطہ کر لیجیے GT20.ca. آج تو بالکل ٹکٹ نہیں بھی ہے, تو وہ کہتے ہیں یو جسٹ بی دیئر اینڈ ویلکم دا پلیئرز.
اس پہ ریڈ کارپیٹ ہوگا نا, وہاں پر ریڈ کارپیٹ پہ سارے پلیئرز اینڈ
وہ کہتے ہیں دھیلا لگڑے نہ پھٹکڑی, رنگ چڑھے چوکھا. ٹیسٹ آف بامبے کا ذکر کرنا چاہتی ہوں. ٹوڈے از وینسڈے, تھرسڈے, فرائیڈے, اف یو آر پلاننگ اینی تھنگ فار دا ویکینڈ, تو اور نیاگرا فالس کا ارادہ ہے تو ٹیسٹ آف بامبے جانا ہوگا. بلکہ میں آپ کو بتانا چاہتی ہوں چیری پکنگ کا یہ تقریباً لاسٹ ویک ہے. آپ نیاگرا فالس کے راستے میں بہت سارے چیری پکنگ کے فارمز ہیں, ضرور جائیں. دے چارج $25 پر باسکٹ, یو پک یور اون ٹری. کون سے درخت سے موٹی موٹی چیریز آپ نے توڑنی ہے, درخت پہ بیٹھ کے جتنی مرضی چیریز کھائیے اور باقی چیریز باسکٹ میں بھریے. اٹ ول بی اے فن مین, اٹ ول بی اے فن. اور آئی فیل سوری کہ ہم نے آپ نے جتنا درختوں کے اوپر انجوائے کیا ہوا ہے, لائف کو انجوائے کیا, یہاں کا بچہ تو ان چیزوں کو انجوائے بھی نہیں کر رہا. یو نو واٹ, گیو دم نیچر. اور آپ ٹیسٹ آف بامبے پہ نیاگرا, یہاں سے چیری پکنگ کرتے ہوئے آپ ٹیسٹ آف بامبے کی طرف پہنچیے. 9053575946 ان کا نمبر ہے. قربانی کا آرڈر آپ بٹالہ سپر مارکیٹ پہ دے سکتے ہیں, دے آر ایکسیپٹنگ قربانی کا آرڈر ایٹ دا مومنٹ. 4162643111264311. اگر آپ نے گائے کے گوشت میں حصہ ڈالنا ہے تو बिल्कुल हिस्सा भी डाल सकते हैं बकरे की कुर्बानी के लिए। बटाला सुपरमार्केट 4162643111। पिज्जा प्रोज एक फ्रेंचाइज लेने की ऑप्शन है। अगर आप टर्न की ऑपरेशन चाहते हैं टू हैव योर ओन बिजनेस देन हैव बी योर ओन बॉस तो पिज्जा प्रोज 4165087868 508-786-8 इश्तियाक मलिक साहब से आप रब्ता कर लीजिएगा। चलिए साहब एक गीत की तरफ लेके चलती हूँ। नेक्स्ट वीक बदर शमीम इंशाल्लाह विल बी विद अस एनी डे। आई अनाउंस इट, आई लेट यू नो व्हाट डेट विल इट बी। और बदर शमीम साहब इकोनॉमिस्ट हैं, ब्रैम्पटन बोर्ड ऑफ ट्रेड के चेयर हैं। थोड़ी सी बातें हमें एक्सप्लेन करेंगे। इस दौरान अगर आपके सवालात होंगे तो यकीनन हम आपके सवालात भी ज़रूर लेंगे, बट इंशाल्लाह नेक्स्ट वीक ही विल बी हियर विद अस। जी मैम,
जनाब जगजीत सिंह की आवाज़ में बहुत ही खूबसूरत गज़ल समा फरमाइए। बात निकलेगी तो फिर दूर
अली जा, आपने ये गज़ल हमें भेजी थी, बात निकलेगी तो फिर दूर तलक जाएगी। और आप ही की ये गज़ल हम आप ही की नज़र करते हैं। और साहब बात निकलेगी तो फिर दूर तलक जाएगी, ये भी पूछेंगे कि तुम इतनी परेशान क्यों हो, जगमगाते हुए लम्हों से गुरेजा क्यों हो। उंगलियां उठेंगी सूखे हुए बालों की तरफ, एक नज़र देखेंगे गुजरे हुए सालों की तरफ, चूड़ियों पर भी कई तंज किए जाएंगे, कांपते हाथों पे भी फिक्रे कसे जाएंगे, फिर कहेंगे कि हंसी में भी खफा होती है, लोग जालिम हैं हर एक बात का ताना देंगे, बातों बातों में मेरा जिक्र भी ले आएंगे, उनकी बातों का ज़रा सा भी असर मत लेना वरना चेहरे के तासुर से समझ जाएंगे। चाहे कुछ भी हो सवालात न करना उनसे, मेरे बारे में कोई बात न करना उनसे, बात निकलेगी तो फिर दूर तलक जाएगी। जगजीत सिंह की आवाज़ में ये खूबसूरत गज़ल आपकी समातों की नज़र।
समझ जाने सवालत ना करना उनसे, चाहे कुछ भी हो सवालत ना करना उनसे, मेरे बारे में कोई बात न करना उनसे, बात निकलेगी तो फिर दूर तलक जाए।
जल्दी से शाह अहमद को अभी फोन मिला लो रे, क्योंकि शाह जी अब रेक्सडेल हुंडे पे।
कारों के जादूगर शाह अहमद अब रेक्सडेल हुंडे पर हैं और शाह जी से बेटर प्राइस और सर्विस आपको कहीं नहीं मिलेगी। कॉल करो 416-817-2720,
क्योंकि शाह जी रेक्सडेल हुंडे पे।
मछली अंडे दूध दही ते सस्ते चावल मिल दे, भले पकौड़िया ताजा मिठाइयां गर्म समोसे मिल दे, बटाला सुपर मार्केट।
स्कॉर्पोरो दी वाहिद ते मिसाली सुपर मार्केट, बटाला सुपर मार्केट 200 मार्कम रोड स्कॉर्पोरो, मार्कम रोड ते एगलिंटन दा संगम, फोन 416-264-3111।
डॉक्टर मुजीब काजी आपके फैमिली डेंटिस्ट, दांत निकलवाने हैं, लगवाने हैं, क्राउन्स हैं, ब्रिजेस हैं, इवन अगर इम्प्लांट्स या ब्रेसेस लगवाना चाहते हैं तो ब्रैम्पटन में हैंसन और क्वींस के इंटरसेक्शन पे, और अब सिग्मा डेंटल क्लिनिक विलियम्स पार्कवे एंड क्राइस्टर के इंटरसेक्शन पे। बेहतरीन डेंटिस्ट तमाम इंश्योरेंस प्लान को एक्सेप्ट करते हैं। अपॉइंटमेंट बनाइएगा, साज़ो आवाज़ का हवाला देके डिस्काउंट हासिल कीजिएगा। डॉक्टर मुजीब काजी आपके फैमिली डेंटिस्ट, 9054578661।
एशियन फूड सेंटर, इंडियन, कैनेडियन, साफ सुथरी ग्रोसरी दे नाल
कारकार विच मशहूर हो चुकिया एशियन फूड सेंटर हमेशा सस्ते रेट ते वधिया सेवावां देण लई वचनबद्ध है।
अपने एरिया विच पेंदे किसे भी स्टोर विच जाओगे तो जरूर बचत पाओगे।
वधेरी जानकारी लई एशियन फूड सेंटर दा इक्को इक नंबर याद रखो, 416-740-3262।
एशियन फूड सेंटर 416-740-3262।
कैनेडियन इमिग्रेशन के कवानीन वक्तन फवक्तन तब्दील होते रहते हैं, जिसके लिए जरूरी है कि आपकी इमिग्रेशन का केस माहिराना तरीके से अप्लाई किया जाए। मेरा नाम यास्मीन तैयबी है और हमारी फर्म हर तरह के केसेस, चाहे वो स्किल्ड वर्कर हो या बिजनेस क्लास, फैमिली क्लास, स्पॉन्सरशिप हो या विजिटर वीजा, कामयाब तरीके से सबमिट करती है। हमारा सक्सेस रेट बहुत अच्छा है। हमारे लॉ ऑफिस में ऑसबर्न बार्नवेल बैरिस्टर एंड सॉलिसिटर हैं, जो डिपोर्टेशन रुकवाने और कैनेडा रेवेन्यू एजेंसी के पेचीदा केसेस करने में 25 साल तजर्बा रखते हैं। आप मुझसे 9055130012 पर रابطہ कर सकते हैं।
بس آپ پروگرام میں ایک دفعہ پھر سے خوش آمدید، میں آپ کے ساتھ عارفہ مظفر، تم نے غزل سن لی جنید، تھینک یو ویری مچ، بہت شکریہ۔ مجھے خود بھی احساس ہے کہ میں اپنے بیٹے کو بھی یہی سمجھایا کرتی ہوں کہ بیٹا بعض اوقات ہم ایسی غلطیاں کرتے ہیں جو ہم چاہتے ہوئے انجانے میں کرتے ہیں، مگر یقیناً اگر میں نے آپ سے یہ لفظ کہا ہے کہ ہم یہاں ڈاکٹرز کے پاس جاتے ہیں، ڈفرینٹ ڈاکٹرز کے پاس جاتے ہیں فار آر ٹریٹمنٹ، مگر اس میں کوئی ریلیجن کا عمل دخل نہیں ہوتا، آپ نے سروسز دینی ہے، آئی ڈونٹ ڈاؤٹ اٹ ویری مچ کہ اس میں میں نے کوئی ڈیوائسو رول پلے کیا ہے، آئی بٹ یس اگر آپ محسوس کرتے ہیں دین آئی ایم ریئلی سوری فار دیٹ۔ آج کل کا بچہ کتنا انٹیلیجنٹ ہے، انبلیویبل۔ ماجد بھائی ایک بچہ ہے چائنا میں، ہز ایج از جسٹ 13 ایئرز آف ایج، 13 سال اس کی عمر ہے، اور یہ آج کل جو یوٹیوب ہے نا اس نے بھی بڑا کمال کیا ہوا ہے۔ بڑے غریب گھر سے اس کا تعلق ہے، اور آپ کو پتہ ہے ایئرپورٹ پہ کتنی سیکیورٹی ہوتی ہے، یعنی اگر آپ کسی بھی اینگل سے ایئرپورٹ کے پریمسز میں گھسنا چاہیں تو کیمراز آپ کو کیپچر کرتے ہیں اور سیکیورٹی فوراً انٹروین کرتی ہے, آپ کو اریسٹ کرتی ہے, جو بھی کرتی ہے. مگر یہ ہوا کی دنیا میں بڑا بڑے بڑے سارے چمتکاری میں کہہ سکتی ہوں. وہ ایک لڑکا تھا جو کہ انجن کے بیچ میں چھپ کے اس نے ٹریول بھی کرنا چاہا, کئی دفعہ ایسا ہوا. مگر یہ بچہ جو ہے یہ چائنا میں, کہتے ہیں کہ جہاز ایئرپورٹ میں انٹر ہوا اور اس نے وہاں پہ جو جہاز کھڑے تھے, جسٹ 13 ایئرز آف ایج, جہاز میں انٹر ہوا اور اس نے جہاز کو اسٹارٹ کر لیا. اسٹارٹ کرنے کے, اب مجھے میرے دماغ میں سکھ سے سوال گھوم رہا ہے کہ جہاز کو اسٹارٹ کرنے کی چابی کی ضرورت ہوتی ہوگی. آپ کو پتا ہے ٹیسلا گاڑی کو, مجھے ٹیسلا گاڑی بہت اچھی لگتی ہے. I wish I have ٹیسلا کار بٹ آئی ڈونٹ ہیو. تو ٹیسلا گاڑی کو بھی ضیاء مشدی, اس نے ان کی گاڑی کو میں نے دیکھا, دیکھنے کا موقع ملا, تو میرا خیال تھا ٹیسلا گاڑی بھی چابی سے اسٹارٹ ہوتی ہے. نو نو, اٹ ڈزنٹ نیڈ نو کی, اٹ از اے کی لیس کار. اور آپ جب گاڑی میں بیٹھتے ہیں یو جسٹ پریس دی, اس کی اسپیڈ کو پریس کرتے ہیں اور گاڑی چلنا شروع ہو جاتی ہے. آٹومیٹک گاڑی ہے, نو کی. تو مجھے لگتا ہے کہ جہازوں کا بھی شاید کوئی ایسا انتظام ہوگا, آئی ڈونٹ نو. مگر یہ بچہ جہاز میں انٹر ہوا اور اس نے وہ جہاز ایک کو پہلے اس نے چلانے کی کوشش کی, مگر وہ جہاز نہ فینس میں جا کے پھنس گیا. بچہ بڑا بہادر ہے مجھے, حالانکہ اگر آپ کی گاڑی کا موٹ آپ کی سائیکل کی بھی ٹکر ہو جائے تو آپ دو منٹ کے لیے پریشان ہوتے ضرور ہیں. یہ بچہ اس جہاز سے اترا اور ایک اور جہاز میں بیٹھ گیا. مختلف جہازوں کو اس نے چلایا اور دائرے دائرے میں گھماتا رہا, ہی کوڈنٹ ٹیک آف, مگر وہ جہازوں کو چلاتا رہا. خیر الٹیمیٹلی کیا ہوا کہ بڑا حیران کن واقعہ ہے کہ یعنی ان کے کیمروں نے فوٹیج اس کی ریکارڈ بھی کی. جہاز کی مالیت جس کی اس نے ٹکر ماری تھی, 5 کروڑ مالیت کا یہ جہاز تھا, ٹھیک ہے. اس کے بعد وہ یہ جہاز تو جنگلے سے ٹکرا گیا, اس کے بعد وہ ٹکرانے کے بعد اس میں سے اترا اور دوسرے جہاز میں بیٹھ گیا, اس جہاز کو گول دائرے میں گھماتا رہا, اور اس کے بعد اس کا جب دل بھر گیا تو اس نے جہاز میں سے اترا, ایئرپورٹ سے نکلا اور چلا گیا. جس فینس کو پھلانگ کے وہ آیا تھا اسی فینس کے راستے وہ نکل گیا. فوٹیج جب سامنے آئی تو اس بچے کو انہوں نے ٹریک کیا اور جو سیکیورٹی تھی وہ اس کے گھر پہنچ گئی. جب اس کے گھر گئی تو یہ 13 سال کا بچہ بجائے اس کے کھیلنے کے کوئی اور کام کرنے کے, اپنی بڑا انٹیلیجنٹ بچہ ہے, اپنے اسٹڈیز میں مشغول تھا. خیر انہوں نے سیکیورٹی نے کیا کیا کہ ان کی فیملی کی غربت کو دیکھا, اس کو فائن کیا تقریباً 2000 جو
ڈالرز ہوئے,
8000 یورو کے مطابق اس کو جو بھی جاپان کی چائنا کی جو بھی کرنسی ہے اس کے لحاظ سے اس کو فائن کیا. 2000 یوروان ان کو جرمانہ ادا کیا. جرمانے کی رقم اس لیے رکھی گئی تھی کیونکہ لڑکے کا گھر غریب فیملی سے تعلق تھا, صرف ماں باپ کو پابند کیا کہ دوبارہ اپنے بچے کو کنٹرول رکھو, دوبارہ ایئرپورٹ کے پریمسز میں نہ جائے. مگر ایئرپورٹ سٹاف اس بات پر حیران تھا کہ 13 سال کی عمر کا بچہ, اس کے پاس تجربہ بھی کوئی نہیں ہے, اس نے جہاز کو کیسے کنٹرول کر لیا. یعنی میرے جیسے کو آپ ٹرک میں بٹھا دیں, آئی کین ناٹ کنٹرول ٹرک, کیونکہ مومنٹم ہوتا ہے, جتنی بڑی چیز ہے اس کو مومنٹم بھی اسی لحاظ سے ہوگا. مگر وہ ایئرپورٹ کے جو ایئرپورٹ ڈائریکٹر ہیں انہوں نے کیا کیا ہے, انہوں نے اس بچے کے لیے اسپیشل ایک آفر دی ہے. انہوں نے کہا ہے کہ یہ آل دو ایک جہاز کو کنٹرول کرنا نہ صرف مشکل بلکہ ناممکن ہے, یقیناً یہ بچہ بہت ذہین ہے. اور انہوں نے اس بچے کو باقاعدہ پائلٹ کی ٹریننگ فری آف کاسٹ دینے کی.
کیا بات ہے,
کہ یعنی بجائے تم غلط
کر, اس کو
فائن بھی کیا 2005. اب یہاں پہ میں اس کو اپریشیٹ کرتی ہوں کہ ایک شخص, اس بچے کو جیل ہو سکتی تھی, اس کے ماں باپ کو جیل ہو سکتی تھی, فائن ایسا ہو سکتا تھا کہ وہ فائن نہ پے کر سکتے. انہوں نے فائن ود ان دیئر کیپیسٹی, حالانکہ جہاز کا نقصان کئی گنا زیادہ ہوا, مگر ود ان دیئر کیپیسٹی کیا تاکہ ان کو پابند کر سکیں کہ اپنے ماں باپ جو ہیں وہ بچے کو کنٹرول کریں. مگر بچے کی انٹیلیجنس کو دیکھتے ہوئے انہوں نے اس کو وہ فیسیلیٹیٹ کیا کہ ہم تم کو فری پائلٹ کی ٹریننگ دیتے ہیں, ٹھیک ہے. اب وہ کہتے ہیں کہ سوشل میڈیا پر یہ بحث چھڑ گئی ہے کہ کچھ لوگ نامناسب ایئرپورٹ سیکیورٹی اور والدین پر سخت تنقید کر رہے ہیں، دوسری طرف لوگ جرمانے کی رقم کم کرنے اور پائلٹ کی تربیت کی پیشکش پر جو ایئرپورٹ کے حکام ہیں ان کو سراہ بھی رہے ہیں۔ بہرحال یقیناً یہ بچہ بہت ذہین ہے، خوش قسمت ہے، اور ہی گاٹ دی چانس کہ وہ اپنے آپ کو اس فیلڈ میں، جو اس کا پتہ نہیں اس کا کتنا بڑا پیشن ہوگا، کتنی بڑی خیال ہوگا کہ مجھے کسی طرح سے جہاز چلانا آ جائے۔ بہرحال یہ ساری بات چیت تو ہوتی رہے گی۔
کل رات کو 1 بجے عارفہ جی بڑا انسیڈنٹ ہوا مارکم کے علاقے میں، اسکارپرو سمجھ لیجیے، میکاون اینڈ فنچ کے پاس، وہاں پر ایک چائنیز لڑکا جو ہے وہ اپنے ایک پوڈل چھوٹے سے کتے کو لے کے جا رہا تھا واک پہ، اینڈ اٹ واز اباؤٹ 1 o'clock، میں بھی وہی وقت ملتا ہوگا اس کو، تو تین لوگ جو ہیں تین ایجرز، انہوں نے اس کو پکڑا اور وہاں پر اس کو پیسے مانگے، اس سے جب اس کے پاس پیسے نہیں تھے تو انہوں نے اس کا ٹیلی فون بھی چھین لیا، اینڈ وہ جو کتا ہے وہ بھی اس کے ہاتھ سے چھین کے لے گئے۔ تو بڑے افسوس کی بات ہے کہ وہ جو اونر ہے کتے کا، وہ آپ ان کی انٹرویو سنیں تو وہ کہتا ہے کہ بھائی آپ کتے کو کچھ نہ کرو، یو نو کتے کو آپ مجھے واپس کر دو، کتے کو کچھ نہ کرو، مینس کہ وہ کتا ہمارے
ٹیلی فون بھی آج کے دور میں، ماجی بھائی جیسے میں نے آپ کو بتایا میرا ٹیلی فون گما تھا،
ہاں
ٹھیک ہے، آئی لاسٹ مائی فون، آئی وینٹ ٹو ایپل، انفارم ڈیسیشن میں نے کیا، اور جب میرا ٹیلی فون گما بھی تھا تو آئی واز شیور کہ ان شاء اللہ میرا فون جاتا کہیں نہیں، مل جائے گا مجھے، مگر فون گمنے کے تقریباً 3.5 گھنٹے کے بعد مجھے پتا چلا، ایکچولی آئی واز فشنگ وتھ مائی سن، لیک پہ ہم دونوں بیٹھے ہوئے ہم فشنگ کر رہے تھے، اس کے بعد میں اٹھی، باقی سامان میں نے لیا، ٹیلی فون میں نے وہیں چھوڑا، اینڈ آئی کیم ہوم، ایک خاتون آئی، انہوں نے وہ ٹیلی فون اٹھایا، جب مجھے 3.5 گھنٹے کے بعد یاد آیا تو آئی وینٹ دیئر، بٹ انفارچونیٹلی ٹیلی فون وہاں نہیں تھا، مگر جب میں اس کو لوکیٹر پہ، فون لوکیٹر پہ، آئی فون لوکیٹر کے اوپر دیکھ رہی تھی تو مجھے فون وہیں لیک کے اوپر رکھا ہوا نظر آ رہا تھا۔ مگر یہ ایپل کی اور میرا خیال سیمسنگ کی بھی یہ بہت بڑی فیسلٹی ہے کہ آپ اپنے فون کو ڈسیبل کر سکتے ہیں، اس کا ڈیٹا جو ہے، کیونکہ میرا ٹیلی فون پہ تو پاس کوڈ بھی کوئی نہیں تھا، آئی ہیو نو پاس کوڈ آن مائی فون، تو مجھے صرف یہ تھا کہ اس میں میری تو امپورٹنٹ ای میلز تھیں، میری ہر چیز اس فون کے اندر تھی، اور اینی انفارمیشن واٹ آئی ہیو از آن مائی فون، یعنی فون میرا سنک ہے میرے کمپیوٹر کے ساتھ، تو مجھے صرف یہ تھا کہ اب ٹیلی فون گما ہے تو اس کا مطلب ہے سارے پاس کوڈ بھی گئے، تو ایوری بڈی ہیز، اینی بڈی ہو ہیز مائی فون ہیز آل دا انفارمیشن، تو میں نے کیا کیا کہ اس کو فون کو ڈسیبل کیا، فون کو ڈسیبل کیا، اس کے ڈیٹا کو میں نے کرپٹ کیا اور اس کو لنک کر لیا اپنے بیٹے کے فون کے ساتھ۔ بہرحال بچے آج کل کے، آپ کو پتہ ہی ہے کہ آج کل کے بچے بھی بڑے انفارمڈ ہیں، اور میرا بیٹا ٹیلی فون کان کے ساتھ نہیں اب لگاتے، اپنی پاکٹ میں نہیں رکھتے، کیونکہ انہوں نے جو ریسرچز اس کی دیکھی ہیں کہ اس میں بہت سارے کینسر کی جو کازز ہیں، دس ٹیلی فون از مین کاز، اینڈ ہی ڈزنٹ پٹ ہز فون از ان پاکٹ، اور ہی ڈزنٹ اپنے کان کے ساتھ فون لگا کے وہ نہیں سنتا۔ میں حالانکہ اس کو بہت سمجھاتی ہوں کہ بچہ یہ قدرت کی طرف سے ہوتا ہے، جب کوئی بیماری آنی ہوتی ہے تو آپ کو کہتا ہے، ہی سیز کہ یس بیماری آنی ہے بٹ آئی ایم کوشیس۔ اینی ویز ماجد بھائی، میں نے وہ فون ڈسیبل کیا، تو ویری نیکسٹ ڈے مارننگ آئی گاٹ اے کال، سمبڈی کالڈ می آن مائی ادر، کیونکہ مین وائل آئی واز انیبل وداؤٹ، ڈسیبلڈ وداؤٹ فون، آئی وینٹ ٹو ایپل، اور میں نے ایپل، آپ ہی کے ساتھ جا کے میں نے ایپل سے فون لیا، ایپل سے میں نے، کیونکہ ایپل کو پتا تھا کہ میرا فون ڈسیبلڈ ہے اور میرا فون گما ہوا ہے، کیونکہ ایپل کو بھی میں نے کال کر دیا تھا، تو انہوں نے مجھے کہا کہ اف یو فائنڈ یور فون دین یو کین ریٹرن دس فون ان 14 days۔ بائی چانس آئی گاٹ مائی فون بیک ویری نیکسٹ ڈے، تو لیڈی کالڈ می اینڈ شی سیڈ کہ یو لاسٹ یور فون، آئی سیڈ یار آئی لاسٹ مائی فون، میں لیک کے اوپر چھوڑ کے آ گئی تھی، شی سیڈ اوکے آئی ایم کمنگ ٹو گیو اٹ ٹو یو، شی کیم اینڈ شی گیو اٹ ٹو می۔ اب کیوں انہوں نے دیا؟ کیونکہ یہ فون ان کے کسی کام نہیں تھا، یہ فون ان کو لوکیٹ کر سکتا تھا، اگر وہ اس کو کہیں بیچتے تو فون ڈسیبل تھا، دے اس کی ایپل آئی کلاؤڈ اور ہر چیز جو ہے وہ میرے پاس اس کا تھا، تو دے کوڈنٹ، اٹ واز آف نو یوز فار دیم، اٹ واز آف نو یوز فار دیم، سو دے کیم اینڈ دے ریٹرنڈ مائی فون۔ ٹھیک، میں نے ایپل کو جا کے اپنا فون واپس کر دیا، کیونکہ ایپل کے، کیونکہ انہوں نے، میں نے اپنا فون دوبارہ آن کر لیا، अब इस लड़के का जो फ़ोन लिया है, अगर तो वो फ़ोन कहीं भी उसको जाके ऑन करेंगे तो दे कैन बी ट्रैक्ड वेरी इजीली।
हाँ, वो एक तो फ़ोन है, दूसरा उनको फ़ोन का उसको इतना अफसोस नहीं है, मगर वो छोटा पूडल कुत्ता जो है उनका, वो जो उसका नाम भी डिंग डिंग है।
तो
उन्होंने कहा कि आप डिंग डिंग को हर्ट ना करना, उसको कुछ ना करना, वो हम पार्ट ऑफ आवर फैमिली है, मी एंड माय वाइफ कुडंट स्लीप ऑल नाइट लास्ट नाइट, तो आप वो मुझे वापस कर दें। तो पुलिस ने भी कहा है कि ग्रे एंड ग्रे कलर का वो है छोटा सा पूडल, अगर आप कहीं देखें तो वो आप उसको वापस कर दें, या आप
They can be tracked very easily. They can be tracked.
Yeah, वो तो वहाँ पर वो कैमरों से उन्होंने फुटेज ली है, and most probably within days they will catch them. दो और टीनेज